بسم الله الرحمن الرحيم، وهو خير ناصر ومعين، وصلى الله على محمد وآل محمد. ناظرین، آج دسویں درس کے ساتھ آپ کی خدمت میں حاضر ہے. موضوع ہے ثقافت کربلا یا کربلائی ثقافت، کربلا اور تمدن. اس حوالے سے 9 درس آپ کی خدمت میں پہلے دے چکے ہیں، جس کا خلاصہ یہ تھا، پہلے درس میں ہم نے کہا کہ خود ثقافت کیا ہے اور ثقافت کی تعریف، پھر کربلا میں آیا وہ عناصر موجود ہے واقع کربلا میں کہ جس کی وجہ سے ہم اس کو ایک ثقافت کہیں. دوسرے درس میں آپ کی خدمت میں عرض کیا کہ کیا ہوا کہ ایسا عظیم واقعہ جس میں رسول خدا کا نواسہ شہید ہو جائے، اور رسول خدا کی نواسیاں، رسول خدا کا حرم، وہ در بدر، شہر بہ شہر، گلی بہ گلی اس کو پھیرایا جائے، اس کے اسباب کیا تھے. تیسرے درس میں آپ کی خدمت میں عرض کر چکے ہیں کہ یہ واقعہ کس طرح اسلام کی حفاظت کا ضامن اور اسلام کی بقا کا ضامن بنا. چوتھے درس میں ہم پھر وارد ہوئے کہ اس واقعے کی عدم تحریف، اس واقعے کی پاکیت، اور اس واقعے میں وہ بنیاد عناصر جس کی وجہ سے ابھی تک یہ واقعہ تمام تر تحریفات سے محفوظ رہا، اور تمام متفق ہے اس پر کہ امام حسین سید الشہداء نے فقط اور فقط دین کی سربلندی، دین کی حفاظت اور اسلام محمدی صلی اللہ علیہ وآلہ کی حفاظت کے لیے یہ عظیم قربانی دی. لہذا اس کے بعد ہم اس بحث میں وارد ہوئے کہ ہمیں کیا کرنا چاہیے کہ جس کی وجہ سے دوبارہ ایسے حالات پیدا نہ ہو، ایسے حالت پیدا نہ ہو کہ ہم در حقیقت یعنی ایسے حالات کہ جس کی وجہ سے ایسا عظیم واقعہ رونما ہو جائے. کہا ہمیں کوشش کرنی چاہیے کہ ہم ان حالات کو تبدیل کریں. ان حالات کی تبدیلی کے لیے پانچویں درس میں ہم عرض کر چکے ہیں کہ ہمیں عاشورائی ثقافت اپنانی چاہیے. جب ہم عاشورائی ثقافت اپنائیں گے تو یقیناً، چونکہ جب یہ حالات آئے تھے ان حالات کی تبدیلی کے لیے اور اسلام کی حفاظت کے لیے امام حسین نے قربانی جب دی ہیں، تو واضح ہے کہ ہم اگر وہ عاشورائی ثقافت اپنائیں گے تو پھر ایسے حالات دوبارہ رونما نہیں ہوں گے. عاشورائی ثقافت کے حوالے سے آپ کی خدمت میں چھٹے درس میں، ساتویں درس میں اور اس کے بعد والے دروس میں عرض کر چکے ہیں کہ ہمیں جذبہ حضرت قاسم وہ اپنانا چاہیے، اور وہ معرفت علی اکبر کہ اگر ہم راہ خدا میں قربانی بھی دیں گے تو ہمیں معلوم ہونا چاہیے کہ ہم کس کے حکم پر قربانی دے رہے ہیں، کس لیے قربانی دے رہے ہیں، کس کے خلاف قربانی دے رہے ہیں. یہ تمام تر سوالات ہمیں حل ہو. لہذا اس کربلائی ثقافت کے دو عنصر آپ کی خدمت میں عرض کر چکے ہیں. ایک وہ جذبہ، ایثار، موت سے انس، وہ اگر ہم اس حد تک جو ہے ہمارا ایمان مضبوط ہو جائے کہ ہم موت سے نہ ڈرے، تو اس صورت میں پھر معاویہ صفت لوگوں کی تبلیغات کہ وہ چاہتے تھے تطمیع کے ذریعے سے، لالچ کے ذریعے سے، اور اسی طرح تحدید کے ذریعے سے، خوف و ہراس پھیلانے سے وہ چاہتے تھے اپنے ہدف تک پہنچے، تو وہ کبھی بھی پیر نہیں کر سکے گا. جب جس کا ایمان مضبوط ہے، نہ آپ اس کو خرید سکتے ہیں، نہ آپ اس کو ڈرا اور دھمکا سکتے ہیں، چونکہ وہ فقط اللہ سے ڈرتا ہے، اس کو فقط اللہ سے خوف ہے، تو اس لیے وہ اللہ کے راستے میں سب کچھ قربان کرے گا. وہ دشمن کے مقابلے میں تسلیم نہیں ہوگا، وہ نہیں بیکے گا، اس کو نہیں خریدا جا سکتا. اور اس کے ساتھ ساتھ کہ ہمارا ایمان مضبوط ہو، موت سے انس ہو، جذبہ قاسم ہمارے وجود میں آ جائے تاکہ اس سے اسلام کی حفاظت ہو. ساتھ عرض کر چکے ہیں کہ وہ سطح فکری کو ہمیں بلند کرنا چاہیے. ہم اپنی سطح فکری کو، ہم دوسروں کی سطح فکری کو، چونکہ قرآن مجید میں بھی ہے والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. شیخ طوسی رحمۃ اللہ علیہ، محقق طوسی رحمۃ اللہ علیہ فرماتے ہیں کہ اس آیہ مبارکہ میں انسان کی تکمیل کے دو مرحلے ہیں. ایک یعنی انسان کا تکامل دو مرحلے میں ہے، ایک یہ ہے کہ انسان خود اچھے اعمال انجام دے، دوسرا یہ کہ دوسروں کو بھی حق کی نصیحت، حق کی وصیت اور حق پر ڈٹنے اور حق پر پیدا رہنے اور حق پر استقامت کرنے کی تلقین کرے، اس کو صبر کی تلقین کرے. تو تب جو ہے یہ انسان، یعنی ہمارا تکامل فقط اور فقط ایسے نہیں ہے کہ ہم خود اچھے اعمال انجام دیں، بلکہ ہمارا تکامل مضمر ہے اس میں کہ ہم دوسروں کو بھی حق کی نصیحت اور حق پر استقامت کی تلقین کریں. پس واضح ہے کہ ہمارا وظیفہ ہے کہ ہم دوسروں کو بھی کربلائی ثقافت سے اشنا کریں. لیکن ایک اور، البتہ یہ جو دو عنصر آپ کی خدمت میں ثقافت کے حوالے سے، چونکہ پہلے عرض کر چکے ہیں، ثقافت عبارت ہے کہ جب آپ کسی معاشرے میں وارد ہوتے ہیں، اس معاشرے کا جب آپ مطالعہ کریں گے تو تمام تر وہ چیزیں جو ان کی زندگی میں مؤثر ہے، جس سے ان کی زندگی بنی ہے، ان تمام چیزوں کو اس معاشرے کی ثقافت کہلائیں گے. مثلا ان کے آداب، ان کی اخلاقیات، اور ان کے ہاں رسم و رواج، ان کے اعتقادات، باور، ان کے ہاں جو تعلیمات پڑھائی جاتی ہیں، تمام تر وہ چیزیں جو ان کی زندگی میں مؤثر ہے، اثر انداز ہے، ان تمام چیزوں کو ثقافت کہتے ہیں. تو ابھی ہم کربلا کا جو عظیم واقعہ ہے، جب اس کو مناتے ہیں، اس کی وجہ سے ہماری زندگی پر جو اثرات پڑ جاتے ہیں، یا اس واقعے میں وہ بنیادی خصوصیات جس کی وجہ سے ایک معاشرے پر مثبت جو اثرات پڑ جاتے ہیں، ان اثرات کو، یعنی ان چیزوں کو جن کی وجہ سے مثبت اثرات پڑ جاتے ہیں، ان کو ہم کہیں گے ثقافت. یہ عشورائی ثقافت ہے. اور اس کے لیے ہم نے دو نمونے آپ کی خدمت میں پہلے عرض کر چکے ہیں، ایک وہ قوی ایمان، دوسرا جو ہے سطح فکری، کہ انسان حق پہچانے، اور اگر جب حق پہچانے تو پھر حق کے لیے قربانی دے. اگرچہ کربلا میں جتنے بھی تھے وہ ایسا نہیں تھا کہ فقط یہ جذبہ ایمانی موت سے انس، یہ فقط اور فقط حضرت قاسم سے یہ صفت مختص تھی. نہ، حضرت قاسم کے علاوہ، جیسے کہ وہ شب عاشور امام حسین علیہ السلام نے اپنی بہن کو فرمایا، میری بہن، میرے تمام اصحاب جو میں نے دیکھے ہیں، یستأنسون بالمنیہ کاستئناس طفل. تو ادھر حضرت نے فرمایا کہ یہ جس چھوٹے بچہ جو ماں کی دودھ سے آشنا ہے، اس کا انس ہے، اس سے بڑھ کر ان تمام میرے جتنے اصحاب ہیں ان کا انس ہے موت سے. تو تمام ایسے تھے، لیکن اس جملے کی وجہ سے، اور پھر اس سن و سال کی وجہ سے، 13 سال کی عمر میں جو حضرت قاسم نے کہا احلا من العسل، اس لیے ہم اس کو حضرت قاسم کی طرف نسبت دیں گے، والا تمام ایسے تھے کربلا میں. اور جس طرح حضرت علی اکبر نے کہا کہ السنا علی الحق، آیا ہم حق پر نہیں ہیں، تو امام حسین علیہ السلام نے اپنے عزیز فرزن کو مخاطب کر کے فرمایا ہم ضرور حق پر ہے. تو کہا پھر ہمیں کوئی پرواہ ہی نہیں، لا ابالی، हमें कोई परवाह ही नहीं कि मौत हम पर आए या हम खुद मौत की तरफ जाएं। जब इंसान हक पर हो तो फिर उस सूरत में खुद मौत की तरफ आए जाएं या मौत जो है उसकी तरफ आ जाए, नागहान वो मर जाए, तमाम सूरतों में ये फ़ाइज और कामयाब है। वहला करबला में जितने असहाब थे तमाम ऐसे थे, उन्होंने तो वह हकायक देखे। जन्नत, जन्नत में उनके जो मुकामात थे वो भी उस रात देख लिए। तमामों को यकीन था, हर एक ने कहा अगर मैं 70 बार भी शहीद हो जाऊँ फिर मुझे ज़िंदा करे, फिर मुझे जलाए, फिर मुझे कत्ल करे, मैं फिर भी मौला हुसैन जो तेरे साथ वादा है उस पर पाबंद रहूँगा, तेरे रकाब में क़ुरबानी दूँगा। ये असहाब थे। लिजा अगर हम एक एक की तरफ मसलन एक अनसर को एक मतलब को नस्बत देते हैं तो चूंकि उसमें उसने वो किरदार अदा किया कि जो बिल्कुल वाज़ेह था, इसलिए वेला तमाम ऐसे थे। हम एक और मतलब की तरफ आज इशारा करेंगे आशुराई सकाफत के हवाले से, वो है वफादारी। किसी भी मकतब की तरक्की के लिए वफादारी अज़ हद ज़रूरी है, सदाकत और वफादारी। हज़रत अमीर मोमिनीन नहजुल बलागा में फरमाते हैं कि सदाकत और वफा ये आपस में दो जुड़ हुए बहन भाई हैं, कि जहाँ सदाकत है वहाँ वफा है, जहाँ वफा है उधर सदाकत है। सदाकत और सच्चाई और वफा, वफा और सच्चाई, ये दोनों आपस में मिले हैं, जुदा होने वाले है ही नहीं। तो किसी भी मकतब की तरक्की के लिए, कामयाबी के लिए वफा का होना अज़हद ज़रूरी है। अगर उस मकतब वाले अपने मकतब से वफादार होंगे तो ज़रूर वो मकतब तरक्की करेगा, ज़रूर उस मकतब का चर्चा होगा। लेकिन वो मकतब वाले अगर अपने मकतब से वफादार नहीं होंगे तो यकीनन ये बाएस बदनामी हो जाएंगे। ये एक वाकईयत है अपनी जगह पर कि इंसान को चाहिए अपने अहदाफ मकासद और अपने मकतब से वफादार रहें। अगर हम चाहते हैं कि मवियासिफत लोगों के लिए ये हालात पैदा ना हो कि वो उनसे सू इस्तेफादा करें, तो हर मुसलमान को चाहिए कि वो इस्लामी दीन, इस्लामी मकतब, इस्लामी तहजीब से वफादार रहें। अगर हम वफादार रहेंगे यानी हम पहचाने जज्बे मौत भी हो, हम इस हद तक हमारी वफादारी हो कि हम कुर्बानी दे सकें, और हम हर सूरत में अपने जो अहदाफ है, वो जो मकतब है जिसके हम पे रुकार है, उससे अगर हम वफादार रहेंगे तो फिर मविया सिफत लोग कभी भी उनके लिए वो हालात पैदा नहीं होंगे कि उन हालात से वो सू इस्तेफादा करके, गलत इस्तेफादा करके अपने मकासद हासिल करें। लिजा इस नुक्ते पर हमें बहुत तवज्जो देनी चाहिए कि वफादारी अपने मकतब के साथ बहुत ज़रूरी है। वफादारी का मतलब ये है कि हमारा एक ताहुद है उस मकतब के साथ। दर हकीकत एक ताल्लुक है, जब हम किसी मकतब से वाबस्ता हो जाते हैं तो एक ताल्लुक जो है वजूद में आ जाता है। हमें चाहिए कि हम उस ताहुद को निभाएं, किसी सूरत में हम पीछे हट न जाएं। अगर हम इस तरह उस मकतब के साथ वफादार रहेंगे, अगर सदर इस्लाम में भी जो मुसलमान थे, मौलिया के ज़माने में भी अगर वो जो मुसलमान थे वो इस्लाम से वफादार रहते, जो दीन मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि लेकर आए थे उस दीन पर पाबंद रहते, उसके वफादार रहते, तो कभी भी معاویہ صفت لوگ یا معاویہ وہ ان حالات سے غلط استفادہ نہیں کرتا، لیکن جب یہ اپنے مفادات کی خاطر ان لوگوں نے دین چھوڑ دیا، دین سے وفاداری چھوڑ دی اور اپنے مفادات جہاں ان کو ملے ادھر چلے گئے، تو یہی وہ حالات آمادہ ہوئے کہ معاویہ غلط تبلیغات کرے، معاویہ ان کو خریدے، معاویہ ان لوگوں کو جو اقلیت میں رہے، جو حق پر تھے اور حق دیکھنا چاہتے تھے لیکن وہ قلیل بن گئے، ان کو قتل کیا. تو یہ حالات بن گئے یہاں تک کہ آخر کار نوبت آ گئی کہ امام حسین سید الشہداء کربلا کی سرزمین پر بے یار و مددگار شہید ہو جائے. تو یہ حالات تب سے بنے جب وفاداری ختم ہو گئی، دین و تدین سے جو وفاداری تھی وہ وفاداری ختم ہو گئی. پس واضح ہے کہ فقط نماز پڑھنا دین نہیں ہے. یہ میں بار بار جو ہے اس نقطے کو دہراتا ہوں تاکہ ہم اس کی طرف متوجہ ہوں. یہ نماز پڑھنا ضروری ہے، روزہ رکھنا ضروری، سب ضروری ہے، لیکن یہ فقط دین نہیں ہے. دین میں عبادات کے علاوہ دوسروں کی مدد ہے، مظلوم کی مدد ہے، ظالم سے نفرت ہے، حق کی بات ہے، یہ سب ہے. خوب بھئی جملات جو امام حسین علیہ السلام نے ان کو کہا کہ جو دانشور ملے تھے حج کے مقام پر، پروردگار کی بارگاہ میں اور حضرت امام حسین علیہ السلام فرماتے ہیں کہ ولکن لنر المعالم من دینک ونظہر الاصلاح فی بلادک ویأمن المظلومون من عبادک. پروردگار میں یہی چاہتا ہوں کہ تیری دین کی نشانیاں ہر جگہ نمایاں ہو اور تیرے شہروں میں اصلاح ہو. اصلاح سے مرن شاء اللہ ہم بعد میں اس کی وضاحت کریں گے کہ اصلاح کیسے کہتے ہیں. یعنی تیرے شہروں میں پروردگار تیری عبادت ہو، تیرے احکام کا اجرا ہو. ویأمن المظلومون من عبادک، پروردگار اور یہ مظلوم بندگان جو تیرے مظلوم بندگان ہیں، یہ ان تمام امنیت میں زندگی گزارے. میں یہی چاہتا ہوں، میری یہی خواہش ہے. بس یہ دین ہے، یہ تمام چیزیں. نہ فقط انسان خود نماز پڑھے بلکہ وہ تمام شہر کو دیکھے کہ ایک اسلامی شہر ہے جس میں تمام تر اسلامی در حقیقت احکام جاری ہے. دین اس کو کہتے ہیں. خوب ایسا معاشرہ بنائے جس میں تمام تر اسلامی احکام جاری ہو، حدود جاری ہو، حدود الہی کا اجرا ہو. ویعمل بفرائدک وسنتک، پروردگار میں یہی دیکھنا چاہتا ہوں کہ لوگ تیری سنت پر اور تیرے احکام پر عمل کرے. فانکم الا تنصرون وتنصفون، ان کو مخاطب کر کے جو سامنے والے تھے امام حسین نے ان تماموں کو کہا، اگر اس راہ میں تم ہماری مدد نہیں کرو گے اور ہمیں انصاف نہیں دوں گے، قوی ظلم علیکم، ضرور دشمن تم پر غالب آئے گا. وہ لوگ جو حدود الہی نہیں چاہتے، وہ ہوا و ہوس کے تابع ہیں. وعملوا فی اطفاء نور نبیکم، اور یقیناً وعملوا فی اطفاء نور نبیکم، اور یقیناً یہ لوگ تمہارے نبی کے نور کے اطفاء میں ضرور قدم اٹھائیں گے. اس نور کو خاموش کرنے کے لیے یہ ضرور قدم اٹھائیں گے، یہ کام یہ کریں گے. اگر تم ساتھ نہیں دوں گے، تم وفاداری نہیں کرو گے، انہوں نے تو یہ کام کرنا ہے. اصلاً تاریخ میں ہے، ظاہراً تاریخ طبری میں بھی ہے کہ ایک دن مغیرہ گھر آئے تھے بہت مغموم حالت میں. بیٹا اسے پوچھتا ہے کہ ابا آپ کی یہ حالت، بہت مغموم حالت، غم کی حالت میں ہے، کیا ہے؟ اس نے ایک ماجرا اور ایک واقعہ سنایا. کہا بیٹا میں ابھی معاویہ سے آ رہا ہوں اور میں نے معاویہ کو مشورہ دیا کہ आपने अब जो कुछ चाहते थे उस तक तो आप पहुंच गए, हुकूमत आपके हाथ में आ गई, कुदरत आपके हाथ में आ गई, कुदरत भी आपके पास है, हुकूमत भी है, शोहरत भी है, सब कुछ है। तो अभी ये अमीरुल मोमिनीन अली इब्न अबी तालिब के जो असहाब है उनको छोड़ दे, क्यों मुसलसल कत्ल कर रहे हो, हुजर को कत्ल किया, बाकी को कत्ल कर रहे हो, तो छोड़ दे वो भी जिंदगी करे। कि इत्तेफाकन उस वक़्त अजान हो रही थी, मुअज्जिन इस जुमले पर पहुंच गया कि अशहदु अन्न मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। कहा ये आप सुन रहे हैं, मौलिया ने कहा मुग़ायरा को, कहा कि मेरा जी चाहता है अशहदु अन्न मुहम्मद रसूलुल्लाह हज़्फ हो, इसकी जगह पर अजान में मेरा नाम हो, मेरा नाम हो। अब वो यही चाहता था, मुग़ायरा जैसे कि वो भी इतने दीनदार आदमी तो नहीं थे, चूंकि फिर भी उसने साथ दिया और ये सब कुछ सुनकर ये सब कुछ देखकर फिर भी साथ देना तो वाज़े है, ये ऐसे लोग कहाँ मुतदय्यन हो सकते हैं, दुनिया परस्त लोग थे। जो मौलवी का साथ दे रहा है उसका दीन से क्या ताल्लुक, जो इस तरह बात सुन रहा है और देख रहा है उसका दीन से क्या ताल्लुक, ये दीन के असलन वफादार नहीं थे। तो इमाम हुसैन सैयद शहदा फरमाते हैं कि अगर तुमने मेरा साथ न दिया इल्ला तनसुरूना व तनसिफूना तो कवी ज़लम अलैकुम, ये ज़ालिम लोग तुम पर ग़ालिब आएंगे, व आमिलु फी इत्फा नूर नबीयकुम, और ये ज़रा बराबर भी इसमें वो नहीं करेंगे, ये फौरन तुम्हारे नबी के नूर को ज़रूर खामोश कर देंगे। तो अब ये वाक़िया आप देखिए, यहाँ वफादारी का माना हमारे जहन में आ जाता है कि अगर हम दीन से वफादार रहेंगे, अपने मकतब से वफादार रहेंगे, अपने राहबर से वफादार रहेंगे, ज़माने के वजी से वफादार रहेंगे, तो इन जैसे लोगों को ये मौका नहीं मिलेगा कि वो हमारे नबी के नूर को खामोश कर दे। अगरचे ये लोग तो चाहते हैं कि वो नूर हिदायत को, नूर नबूवत को खामोश करें, लेकिन वल्लाहु मुतिम्मु नूरिह वलव करहल काफिरून वलव करहल मुशरिकून, ऐसे लोग हैं जो कभी भी इसको खामोश नहीं होने देंगे। इमाम हुसैन है, इमाम हुसैन के मानने वाले हैं, लेकिन करबला में एक दर्स या कहें करबला की सकाफत, वो करबलाई सकाफत जिसको हमें लेना चाहिए, उसमें एक वफादारी है और वफा का मजहर हज़रत अब्बास से अलमदार है, तमाम वफादार थे, लेकिन हज़रत अब्बास ने तमाम तर दुनिया अपनी ज़िंदगी उधर अमरनामा लेकर आए, कहा हम चाहते हैं कि हम आपको कोई गजंद, आपको कोई नुकसान नहीं पहुँचाएँगे, अब सिर्फ हुसैन को छोड़ दें। क्या तुम पर भी लानत, तुम्हारे इस अमरनामे पर भी लानत, मैं ज़हरा का फर्जंद छोड़ दूँ, वली ज़मान छोड़ दूँ ताकि मैं जिंदा रहूँ, बाद में लोग क्या कहेंगे। असलन उनको तो बात कोई परवाह ही नहीं थी कि बाद में लोग क्या कहेंगे, कहीं हो ही नहीं सकता। जिस मकतब में मैं दर्स पढ़ चुका हूँ, जिस मकतब में मेरी परवरिश हुई है, वो सरासर उसमें वफादारी है, वो मकतब अली है, वो मकतब रसूल खुदा है, कैसे हो सकता है मैं ज़माने का वली छोड़ दूँ, ज़माने का राहबर छोड़ दूँ, और अपनी ज़िंदगी की खातिर, ये ज़िंदगी है किया। तब उन तमामों को दिखाया भी, अमल से भी दिखाया, हालांकि अगर हज़रत अब्बास अलमदार फुरात के उस दरिया से पानी पी लेता, न कोई अकलन का भी काम था, न कोई इसको बुरा मानता, बाद की जो तारीख है उसमें भी इसको बुरा ना मानता, लेकिन कहा मेरी वफादारी, मैं आज वफा की इस तरह तफसीर कर रहा हूँ, मैं आज वफा की यूं तारीफ़ करूँगा कि खुद वफा भी आएगी और कहेगी कि आपने मेरी जो तारीफ़ की है میں خود سے شرمندہ ہوں کہ واقعاً میری یہ حقیقت ہے. اور حضرت عباس نے وفاداری کی، وفا کی اس طرح تعریف کی کہ تا قیامت لوگ اس کو سن کر، اس کو پڑھ کر حیران رہیں گے کہ وفا بھی یہ ہے، وفاداری اس حد تک. خوب جب حضرت عباس کے دونوں بازو کٹ گئے تب بھی کہا، اے نفس ابھی گھبرانے کا وقت نہیں، زمانے کا ولی تک تنہا ہے اس میدان میں، دین خدا کا اب کوئی وارث نہیں ہے، دین خدا کی حفاظت ضروری ہے، میں دین کے وارث کے ساتھ آیا ہوں اور دین کی حفاظت کرنے کے لیے، نفس نہ ڈرے. حالانکہ نہ عباس کے پاس حفاظت کے لیے کچھ ہے، دیکھ رہا ہے کہ ہر طرف سے حملے ہو رہے ہیں، لیکن پھر بھی یہ اپنے نفس کو یہ تلقین کر رہا ہے کہ نفس ابھی گھبرائے مت، کچھ بھی نہ ہو لیکن آپ کا یہ قوی ارادہ ہے. وہ ارادہ یہ ہے کہ ہر صورت میں زمانے کے ولی کا ساتھ دینا ہے، دین کی حفاظت کرنی. خوب یہ اگر ہم اس طرح وفادار رہیں گے دین کے ساتھ، یہ عشق و محبت ہو زمانے کے ولی کے ساتھ، تو یقیناً کبھی بازو کھٹ جائیں گے، قتل ہو جائیں گے، لیکن دشمن کو غالب نہیں ہونے دیں گے. دشمن مغلوب رہے گا، دشمن رسوا ہوگا، یہ رسوائی دشمن کی پیشانی پر لگ جائے گی. اگر ہم وفادار رہیں گے دین کے ساتھ، اگر ہم ابازر کی طرح رہیں گے، اگر ہم عباس کی طرح وفاداری دین کے ساتھ دکھائیں گے کہ اس حالت میں بھی کہیں دین کی حفاظت کا نعرہ وہ آخری حالت میں بھی لگائے. یہ عاشورائی ثقافت ہے. عاشورائی ثقافت یعنی تمام تر اپنے وجود، مال، اموال سب کی بازی لگانا دین کی حفاظت کے لیے، جس میں عقیدہ توحید محور ہے، جس میں امام حسین اپنے چھوٹے فرزند حضرت علی اصغر کو اس وقت جب دفن کر رہا ہے تو بھی پروردگار اگر تو دیکھ رہا ہے تو یہ میرے لیے بھی آسان ہے، میرے لیے تمام قربانی دینا آسان ہے، فقط میرے پاس ایک جان رہ گئی ہے، اے خدا کاش میرے پاس اور بھی کچھ ہوتا، میں تیرے دین کے لیے دے دیتا، تیرے رسول کی عظمت کے لیے دے دیتا، لیکن اب حسین کے پاس کچھ بچا نہیں. اگر یہ جذبہ رہے تب اگر انسان شہید بوجھ ہو جائے تو یہ شہادت بھی دشمن پر پیروزی اور کامیابی ہے، ہر صورت میں کامیابی ہے. تاریخ میں ہے کہ زہرن جنگ تبوک میں جب جا رہے تھے، ابذر غفاری کے ساتھ جو اونٹ تھا بہت کمزور لاغر، اس پر سامان جو لاد کیا تھا تو وہ جانے کا قابل نہیں تھا، راستے میں ابذر غفاری نے اس کو چھوڑ دیا، بوجھ خود اٹھایا، پیچھے رہ گئے. ایک منزل پر جب لشکر نے پڑاؤ کیا تھا تو دیکھ رہے ہیں کہ پیچھے سے ایک آدمی آ رہا ہے، لیکن اس کی حالت بہت یعنی سخت حالت میں ہے. رسول خدا نے جب غور سے دیکھا، کہا ظاہراً لگ رہا ہے یہ ابذر غفاری ہے، ابذر ہے، جائیں اس کو پانی پلائے، پیاس سے ایسا نہ ہو کہ مر جائے پہنچنے سے پہلے. خوب اصحاب باوفا نے دوڑ لگا کر حضرت ابذر کے پاس گئے، اس کو پانی دیا، پانی پی کر ترقی کو اس کے حوصلہ آیا اور پہنچ گئے. جب دیکھا اس کے پاس پانی ہے، رسول خدا نے کہا ابذر آپ کے پاس پانی تھا پھر بھی پیاسے مر رہے تھے؟ کہا یا رسول اللہ، جب میں راستے میں آ رہا تھا اس صحرا میں تو دیکھا بہت پیاس کی شدت ہے، उधर मैंने जब पानी देखा, बारिश का पानी था तो बहुत साफ शफाफ, तब जो है मेरा नफ्स अब दो रास्तों पर रहा, क्या या खुद पीऊँ या मेरा रसूल भी तो प्यासा होगा इस सहरा में, वो भी इसी सहरा में वो सफ़र कर रहा है, उसको भी प्यास लगी होगी। लिजा नफ्स जो इस दुराही पर खड़ा रहा, यही फैसला किया कि इश्क और वफा का तकाजा ये है कि खुद न पियो, ये रसूल के लिए ले जाओ, चूंकि बहुत साफ और शफाफ पानी है, गवारा पानी है, पानी था या रसूल अल्लाह, लेकिन जी नहीं चाहता था खुद पीऊँ। कहा आबाजर, अकेले रहेंगे, अकेले इस दुनिया से जाएंगे, वकीन ऐसे लोग हमेशा के लिए अकेले हैं, इस तरह वफादारी। खूब यही अबाजर था जो काबे के साथ खड़े होकर हज के मुकाम पर, ओ लोगो, अब जो मुझे जानते हैं तो वो वैसे मुझे जानते हैं, जो नहीं जानते मैं अबाजर हूँ, खुदा की कसम अपनी कानों से सुना है, अपने इस कानों से सुना है, खुदा की कसम अपनी आंखों से देख चुका हूँ। रसूल खुदा ने अहले बैत के मुतालिक ये फरमाया, रसूल खुदा ने आले मोहम्मद के मुतालिक ये फरमाया, तो हम लोग कहाँ जा रहे हो? वैसे लोग वाकया अकेले हैं जो दीन की हिफाजत के लिए दीन से वफादार है, रसूल खुदा से वफादार है, ज़माने के वली से वफादार है, ज़माने के राहबर से वफादार है, ये हमेशा के लिए अकेले हैं। अब्बास अब भी अकेले हैं, अब्बास तक तनहा है, चूंकि वो जिसके दो बाजू कट जाए वो पीर भी कहे, नफ्स अभी भी न घबराना, दीन की हिफाजत करना, इस जमाने के वली की हिफाजत करना, ला तख्शान अल कुफारी। ये ताबीरात उस वक्त, वो अब भी तक होता ना है, ऐसा कौन है, अब अजर की तरह कौन है? अगर हम दीन से वफादार रहेंगे, मकतब से वफादार रहेंगे, यह अशुराई सकाफत है। अशुराई सकाफत में दर हकीकत यानी वो आदाब, वो अखलाकियात कि जिससे हमारी जिंदगी बने, अगर हम अशुराई सकाफत अपनाएंगे तो हमारी जिंदगी और होगी। उसमें दर हकीकत हम इमाम हुसैन सैयद शहादा के असहाब बनेंगे, हमारे वजूद में दीन की वफादारी आएगी, ज़माने के वली के साथ वफादारी होगी, ज़माने के राहबर के साथ वफादारी होगी। मेरे अजीज़ों, यकीनन हमें इन नुकात पर तवज्जो देने की ज़रूरत है। इंशाअल्लाह आइंदे दर्स में हम इस्लाह के हवाले से गुफ्तगू करेंगे, ज़रूर आइंदे दर्स में आपके नज़र आएंगे। सल्लल्लाहु अलैहि वसल्लम।